रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
उत्कृष्ट काम गरेको भन्दै प्रदेश नम्बर 6 का 17 प्रहरी पुरस्कृत, आवश्यक प्रविधि नहुँदा सोचे अनुरूपको सफलता हुन नसकेको एआइजी चन्दको भनाई।
प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तोकेकै मितिमा गर्न प्रधानमन्त्रीको प्रतिबद्धता, आचार संहिताको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह।
व्यवस्थापिका संसदका 592 सांसदको पदावधि भोलि राति 12 बजेबाट सकिँदै चिकित्सा विधेयकमा आज पनि सहमति हुन सकेन।
र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत 5 चरणको खेलमा नेपाल हङकङसँग 83 रनले पराजित।
हिमाल पहाड तराई कोही छैनन् पराई, साँझको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। 6 नम्बर प्रहरी प्रदेश कार्यालय सुर्खेतले अमर प्रहरीका परिवार र पूर्व प्रहरीहरूसँग पुनर्मिलन कार्यक्रम गरी प्रहरी दिवस मनाएको छ। प्रहरीले विशेष कार्यक्रमको आयोजना गरेर शहीदहरूको सम्झनामा सलामी समेत अर्पण गरेर दिवस मनाएको हो। कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाईले प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गरिरहेको भन्दै अब सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो। क्षेत्रीय प्रशासक गुरागाईले प्रविधिको विकाससँगै अपराध पनि परिवर्तन भएको भन्दै समय अनुकूल प्रविधि मैत्री भएर काम थाल्न सुझाव दिनुभयो।
वर्तमान समयमा प्रविधिको विकाससँगै अपराधमा पनि परिवर्तन हुँदै आएकोले सुरक्षाको प्रत्याभूति आम नागरिकलाई देशको सामान्य कालदेखि द्वन्द्वकाल र प्राकृतिक एवं मानवीय विपत्तिको समयमा समेत अत्यावश्यक हुने गर्छ। नेपाल प्रहरी संगठनलाई समयानुकूल रूपमा प्रविधि मैत्री बनाउँदै लग्नुपर्ने आवश्यकता देखिन्छ।
उहाँले आफ्नो अधिकार खोजेको नाममा हिजो आज कानुन हातमा लिनेको बाक्लै उपस्थित रहेको भन्दै यसको नियन्त्रणको लागि जनशक्ति, स्रोत साधन र प्रविधिको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल प्रहरीको अपरिहार्यतालाई समाजले पेन किलरको रूपमा बुझ्नाले हिजो आज हिंसाको डरलाग्दो मनोविज्ञान यत्रतत्र हावी छ। आफ्नो अधिकार खोजेको नाउँमा कानुन हातमा लिने बाक्लो जमातको सङ्ख्या पनि बाक्लिँदो छ। यो प्रवृत्ति नियन्त्रण गर्न दक्ष जनशक्ति, स्रोत साधन र प्रविधिको अभाव झेलिरहेको नेपाल प्रहरीकालाई निम्सरो अधिकारमा सीमित राख्नु हुँदैन।
क्षेत्रीय प्रशासक गुरागाईले सरकारले प्रहरीलाई विशेष अधिकार दिएर अधिकार सम्पन्न गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा 6 नम्बर प्रदेशका प्रहरी प्रमुख रणबहादुर चन्दले आफूहरूसँग अनुसन्धानको लागि आवश्यक प्रविधि नहुँदा अपेक्षाकृत रूपमा सफलता हात पार्न नसकेको बताउनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्नको लागि नेपाल प्रहरीको विकल्प नभएको भन्दै नेपाल प्रहरीको समृद्धिको लागि सरकारलाई ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो।
अहिले नेपाल प्रहरीको विकल्प नेपाल प्रहरी नै हो भन्ने अर्थका साथ यो संस्थाको सुदृढीकरणका लागि नेपाल सरकारले देखाएको गम्भीर चासो महत्त्वपूर्ण छ। साथै नेपाल प्रहरीको संस्थागत विकासका लागि अगाडि सारिएका विविध योजना, नीति तथा कार्यक्रमहरूको कार्यान्वयनका लागि गृह मन्त्रालयबाट भएका प्रयासहरू स्वागत योग्य छन्।
एआईजी चन्दले शान्ति सुरक्षा र अमञ्चनपछि मात्रै विकास हुने भन्दै शान्ति सुरक्षाका लागि प्रहरीलाई सघाउन सबैसँग आह्वान समेत गर्नुभयो।
यस्तै कार्यक्रममा अमर प्रहरीका केन्द्रीय महासचिव रामकुमारी थापाले कर्तव्य पालना गर्दा गर्दै ज्यान गुमाएका अमर प्रहरीका आफन्तलाई सरकारले नै पटक पटक पीडा दिने गरेको बताउनुभयो। उहाँले द्वन्द्व पीडितको राहत वितरण लगायतका आफूहरूको समस्याप्रति सरकारले चासो नदेखाउ को गुनासो गर्दै यसप्रति सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो। कार्यक्रममा एकल महिला नन्दा श्रेष्ठले आफूहरूलाई सरकारले राहत वितरण विभेद गर्ने गरेको गुनासो गर्नुभयो। नेपाल प्रहरीको सेवामा लागेर देश जनताको लागि शान्ति सुरक्षा कायम गर्दा गर्दै वीरगति प्राप्त गरेका प्रहरीको सम्झनामा दिवस मनाइएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थ, नेपाली सेना सशस्त्र प्रहरीका अधिकृत पूर्व अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारी लगायत को सहभागिता रहेको थियो।
प्रहरी दिवसकै अवसरमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश नम्बर 6 का 17 जना प्रहरीहरू पुरस्कृत भएका छन्। 62 प्रहरी दिवसको अवसरमा 6 नम्बर प्रदेश कार्यालय वीरेन्द्रनगरमा भएको कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरिएको हो। कार्य सम्पादन मूल्याङ्कन र उनीहरूले गरेको कामको आधारमा पुरस्कृत गरिएको 6 नम्बर प्रदेश कार्यालयले जनाएको छ। पुरस्कृत हुनेमा प्रहरी जवानदेखि प्रहरी अधिकृत समेत रहेको कार्यालयले जनाएको छ। यस्तै 6 नम्बर प्रदेशमा सबैभन्दा राम्रो काम गरेको भन्दै सामुदायिक प्रहरी एकाइ रुकुम कार्यालयलाई सम्मान गरिएको छ। प्रहरी दिवसकै अवसरमा अमर प्रहरीका सन्ततिहरूलाई नगदसहित छात्रवृत्ति पनि वितरण गरिएको छ। दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने प्रहरी अधिकृत तथा जवानहरूलाई पुरस्कार वितरण गरिएको छ भने दिवसकै अवसरमा 30 जना प्रहरीहरूले रक्तदान समेत गरेका छन्।
कानूनले महिलाका अधिकार सुनिश्चित गरे तापनि हिंसाका घटनाहरू कायमै रहेको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्। आवास संस्थाको 18 वार्षिक उत्सव तथा 17 वार्षिक साधारण सभाका सहभागीले यस्तो बताएका हुन्। कानूनमा भएको अधिकार व्यवहारमा अझै कार्यान्वयन हुन नसकेको सहभागीले बताएका छन्। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले समुदायमा संस्थाले गरेका कामले राम्रो प्रभाव पारेको भन्दै नगरलाई हिंसामुक्त अभियानमा सबैको हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा आवास संस्थाका पवित्र शाहीले विभिन्न निकायहरूमा महिलाको सहभागिता भए पनि अझै निर्णायक ठाउँमा सहभागिता हुन नसकेको बताउनुभयो। सुर्खेतमा घरेलु हिंसा, यौन शोषण, दुर्व्यवहारमा परेका तथा मानव बेचबिखन जस्ता समस्याहरू चुनौतीको रूपमा रहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुर्खेतका उपाध्यक्ष माया थापा, नवज्योति केन्द्रकी जरमाया बाठा लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा आवास संस्थाका अध्यक्ष इरादा गौतमको अध्यक्षतामा सम्पन्न भएको हो।
बेला बेलामा हुने प्राकृतिक प्रकोपका कारण धनजनको क्षति हुने गरेको छ। प्राकृतिक वा अप्राकृतिक घटनाबाट उत्पन्न हुने यस्तो घटनाले धेर थोर मात्रामा हानि नोक्सानी गरेको छ। नेपालमा भूकम्पीय हिसाबले विश्वको 11 तथा बाढी पहिरो लगायतको प्रकोपको हिसाबले 30 जोखिमपूर्ण स्थानमा रहेको बताइएको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणहरूलाई बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपबाट हुने क्षति कसरी कम गर्न सकिएला भनी सोधेका छौँ। सुनौ उनीहरूको जवाब आजको जनआवाजमा।
प्राकृतिक विपदबाट बच्नको लागि वास्तवमा अहिले यो जुन बोट बिरुवाहरू रोप्ने कामहरू एकदमै बढी मात्रामा गर्नुपर्ने हुन्छ र अनि यो घरहरू बनाउँदाखेरि पनि धेरै ध्यान दिनुपर्ने हुन्छ किनभने प्राकृतिक विपद भनेको निश्चित हुँदैन कहाँ कतिखेर आइपर्छ। यो यसको लागि समयमै सचेत हुनको लागि चाहिँ अब यिनै कुराहरू अपनाउँदा राम्रो नै हुन्छ।
त्यो अब जति बेला पनि आउन सक्छ त्यही बेला हामी पहिले सचेत भएर बस्नुपर्छ र अनि पहिले जानकारी लिएर बस्ने यो आएपछि के गर्ने भनेर सचेत भएर बस्ने।
प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्नको लागि हामीले पहिला चाहिँ प्राकृतिक प्रकोपको बारेमा ज्ञान हुन आवश्यक छ र प्रकोपहरूले पार्ने प्रभावको बारेमा चाहिँ जानकारी हुनु पर्यो। त्योबाट बस्ने उपायहरू पनि हामीसँग थाहा हुनुपर्छ। त्यसै गरी हामीले बनाएका पूर्वाधारका साथमा प्रत्यक्ष रूपमा नै त्यसका वरिपरि हामीले आफूले बस्ने उपायहरू पनि हामीले मात्र नजानेर हाम्रा पछाडिका सन्तान परिवारभरिलाई नै ज्ञान दिँदा चाहिँ प्राकृतिक प्रकोपबाट चाहिँ हामीले बस्न सक्छौँ र त्यसलाई न्यूनीकरण गर्न सक्छौँ जस्तो लाग्छ मलाई।
प्राकृतिक प्रकोपको लागि त अब हामीले केही थाहा पाउनु मन कति बेला आउँछ कति बेला के हुन्छ भने त हामीलाई केही थाहा हुन्न। यदि आइहाल्यो भने हामी सचेत हुनु पर्यो आफ्नो शरीर बचाउनु पर्यो होइन सबभन्दा आफू सबैबाट अब जानकारी हुनु पर्यो हामी अब त्यो सबैलाई है यस्तो भनेर सबै वरपर सबै चेतना भएर बस्नु पर्यो
प्राकृतिक प्रकोपबाट बच्न हामीले सर्वप्रथम प्राकृतिक प्रकोप के हो यो कसरी आउँछ र यसले ल्याउने विभिन्न दुर्घटनाहरू के हुन् त्यसको बारेमा समयमै सचेत हुनुपर्छ र आफूले जाने बुझेका कुराहरू समाजका अरू व्यक्तिहरूलाई पनि सिकाउनु पर्छ र हामीले समयमै भूकम्प प्रतिरोधी घर अनि वन जङ्गल बाढी पहिरो आदिबाट बच्न वृक्षारोपण लगायतका अन्य धेरै सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ
आफू सचेत रहने अब त्यस्तै अब बाहिर निस्किने घरबाट फिल्ड खुल्ला ठाउँमा जाने पूर्व तयारी भएर बस्नु पर्यो आफू सचेत हुने अब अनि त्यस्तै त्यस्तो जानकारीहरू लिने
हामीसँग छिमेक सरेफेरो र राष्ट्रिय खबरहरू बाँकी नै छन् अहिलेलाई भने यो विश्राम तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ यथिन्जेल हामीले उत्कृष्ट काम गरेको भन्दै प्रदेश नम्बर छका 17 प्रहरी पुरस्कृत आवश्यक प्रविधि नहुँदा सोचे अनुरूपको सफलता हुन सकेन लगायतका खबर प्रस्तुत गऱ्यौँ अब बाँकी खबर व्यवस्थापिका संसदका 592 सांसदहरूको पदावधि भोलि राति 12 बजेबाट सकिने भएको छ बिजनेसका हिसाबले संसदको आजको बैठक अन्तिम भए पनि भोलि विशेष बैठक राखिएको छ प्रमुख ओमसरी घरतीले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेपछि भोलि अपराह संसदको विशेष बैठक बोलाउनु भएको छ बैठकमा सभामुख र शीर्ष नेताहरूले सम्बोधन गर्ने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताउनुभयो निर्वाचन आयोगले असोज 29 गते समानुपातिकको बन्द सूची पेश गर्ने मिति तोकेकाले भोलि मध्यरातदेखि रूपान्तरिक व्यवस्थापिका संसद विघटन हुने र संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताउनुभयो यसअघि कार्तिक 4 गते संसद विघटन हुने भनिए पनि संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भङ्ग हुने भनेकाले समानुपातिक उम्मेदवार मनोनयनलाई आधार बनाइएको छ
प्रमुख दलका शीर्ष नेताहरूले प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएकै मितिमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवसँगको छलफलमा उनीहरूले आगामी मङ्सिर 10 र 21 गतेका लागि निर्धारित निर्वाचन सर्ने कुनै सम्भावना नरहेको बताएका छन् उनीहरूले तोकिएकै समयमा निर्वाचन गराउन आफूहरू प्रतिबद्ध रहेकाले यही अनुसार काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह समेत गरेका छन् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति सार्ने विषय सोच्नै नसकिने भन्दै निर्धारित समयमै गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले पनि निर्धारित मितिमै निर्वाचन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् उनीहरूले निर्वाचनमा असहयोग हुन्छ कि भन्ने कुनै आशंका नगर्न निर्वाचन आयोगलाई आश्वस्त पारेका छन् आयोगले निर्वाचनको तयारी र यसमा भएका प्रगतिबारे दलहरूलाई जानकारी गराउँदै आचार संहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ
चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्बन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख 3 दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ यससँगै संसदको यो बैठकबाट यी दुवै विधेयक ल्याउने प्रयास असफल भएको छ दलहरूबीच सहमति जुटाउने प्रयासमा सभामुख ओमसरी घरतीको पहलमा प्रमुख 3 दलका शीर्ष नेताहरूको बैठक बसेको थियो सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरूले आआफ्ना अडान राखेका थिए
प्रतिनिधि सभा सदस्यका उम्मेद्वारले चुनावमा 25 लाख खर्च गर्न पाउने भएका छन् निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको चुनाव खर्चको सीमा सार्वजनिक गरेको हो प्रतिनिधि सभा सदस्यले 25 लाख खर्च गर्न पाउनेछन् भने प्रदेशसभाका उम्मेद्वारले भने 15 लाख खर्च गर्न सक्ने भएका छन् आयोगले प्रतिनिधि सभा सदस्यले सवारी साधन र कार्यालय सञ्चालनमा 5-5 लाख खर्च गर्न पाउनेछन् भने प्रतिनिधि सभा परिचालनको सीमा 2 लाख रहेको जनाएको छ यस्तै इन्धन प्रचार सामग्री छापा तथा विद्युतीय प्रचारमा 1-1 लाख खर्च गर्न पाउने बताइएको छ
नयाँ शक्ति पार्टी एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेलबाट बाहिरिएको छ आज बसेको संघीय सचिवालयको विस्तारित बैठकले यसअघि एमालेको चुनाव चिन्ह सूर्य चिन्हमा चुनाव लड्ने सहमति विपरीत एमाले र माओवादी गएको भन्दै आँखा चिन्हमा चुनाव लड्ने निर्णय गरेको हो बैठकपछि जारी गरिएको विज्ञप्तिमा गणतन्त्र संघीय धर्मनिरपेक्ष र समावेशितालाई आविष्कार गर्ने दल र व्यक्ति बाहेकसँग तालमेल हुने उल्लेख गरिएको छ बैठकमा प्रतिनिधि सभाका लागि 5 ठाउँबाट उम्मेद्वार सार्वजनिक गर्दै बाँकी ठाउँमा तालमेल गर्ने र तालमेल नभएका सबै ठाउँमा पार्टीका तर्फबाट उम्मेद्वार उठाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ नयाँ शक्ति पार्टीका नेता गङ्गा श्रेष्ठले नयाँ शक्ति लगायत सिट बाँडफाँड गरी बचेका ठाउँमा एमाले र माओवादीले 60-40% सिट लिने भनेपछि सहमति हुन नसकेको जनाइएको छ
माओवादी केन्द्र कालीकोटले आगामी प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वार सिफारिस गरेको छ। जिल्ला समिति बैठकले आगामी मङ्सिर 10 हुने प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारको नाम टुङ्गो लगाएको हो। एक हप्ता लामो बैठकले माओवादीले प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष तथा समानुपातिक गरी 2 नामहरू केन्द्रमा सिफारिस गरेको छ। प्रतिनिधि सभा रहेको कालीकोटमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा भने जिल्ला अध्यक्ष दुर्ग बहादुर रावत, दोस्रो नम्बरमा ऊर्जा मन्त्री महेन्द्र शाही र तेस्रो नम्बरमा भने लक्ष्मी प्रसाद चौलागाईलाई सिफारिस गरिएको छ। प्रतिनिधि सभाको समानुपातिक तर्फ भने लीलाराज बराल, मनसरा न्यौपाने, यशोदा न्यौपाने, भैरे तिरुवा, गङ्गा खड्काको नाम सिफारिस गरिएको छ। यस्तै प्रदेश सभाका लागि 2 क्षेत्रमध्ये क्षेत्र नम्बर 1 प्रत्यक्षतर्फ भने गणेश शाही, धनजित शाही, खेम बहादुर सिंहको नाम सिफारिस गरिएको छ। प्रदेशको क्षेत्र नम्बर 2 भने जिल्ला इन्चार्ज जीवन बुढा, जगत बहादुर शाही, जनकनाथ योगी र एमालेबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा आएका प्रकाश रोकाईलाई प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। समानुपातिकतर्फ पार्टी पोलिट ब्युरो सदस्य समेत रहेका नेता विष्णु विक रहनु भएको छ।
हामीसँग खेल खबरसँगै मौसम विवरण पनि बाँकी नै छ। अहिलेलाई यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मनसुनी रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यथिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। नेपालगञ्जको अमन कृषि फार्मले करोड बढीको लगानीमा विद्युतीकरणको प्रयोग गरेर किरा पकाउने प्रविधिको सुरु गरेको छ। 2500 क्यारेट एक पटकमा पकाउन मिल्ने फार्ममा बाँकेसहित दाङ, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका किसानले किरा पकाउन ल्याउने गरेका छन्। 1,30,00,000 बढीको कुल लागत रहेको फार्मलाई साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाले अनुदान स्वरूप 38,93,000 प्रदान गरेको कार्यक्रमलाई सहजीकरण गरिरहेको सामाजिक विकास मञ्चले जनाएको छ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325B2 बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा 105 रक्तदान गरेको लायन्स क्लब अफ कोहलपुरका अध्यक्ष लक्ष्मण पौडेलले बताउनुभयो।
सल्यानमा 1 फरार अभियुक्त 17 पक्राउ परेका छन्। जिल्लाको शारदा नगरपालिका 12 मूलडाँडाका बेजुले गोसाई भनेर चिनिने विजय गोसाई 17 पक्राउ परेका हुन्। घरायसी विवादका कारण 2057 साल कात्तिक 14 गते आफ्ना दाजु हेरम गोसाईलाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। 2057 कात्तिक 14 गते भएको हँसिया प्रहारबाट गम्भीर घाइते दाजु हेरमको 10 उपचारको क्रममा ज्यान गएको थियो।
जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था वीरेन्द्रनगर 10 सुर्खेतले 6 साधारण सभा सम्पन्न गरेको छ। संस्थाले वीरेन्द्रनगर सहित भेरीगङ्गा नगरपालिका, लेगबेसी नगरपालिकामा कृषि पशुपालन लगायतको क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले आर्थिक वर्ष 73-74 7,91,77,469 बराबरको कारोबार प्रस्तुत गरेको छ। यस्तै संस्थाले आगामी आर्थिक वर्ष 74-75 लागि अनुमानित बजेट 10,91,38,298 बराबरको रकम प्रस्ताव गरेको छ। संस्थाका कोषाध्यक्ष यज्ञ बहादुर खड्गाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संस्थाका सचिव शेरबहादुर खड्गाले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने बताउनुभयो। उहाँले अहिले संस्थाले तरकारी उत्पादन तथा बिउ बिजनको काम गर्दै आएको भन्दै निकट भविष्यमै सेवा विस्तारको तयारीमा रहेको बताउनु भएको छ। संस्थामा अहिले 1,843 सदस्यहरू रहेका छन्। जिल्ला कृषि सहकारीका प्रतिनिधि पञ्चकला राहुतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष वृन्दा कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको हो।
नेपाल शिक्षक सङ्घ नगर कार्य समिति वीरेन्द्रनगरले विशेष नगर भेला सम्पन्न गरेको जनाएको छ। भेलामा शैक्षिक तथा राजनैतिक विषयमा छलफल भएको नगर कार्य समितिले जनाएको छ। भेलामा समतासहित विषयमा वस्तुमा प्रशिक्षणको आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका सभापति कमल राज रेग्मीले नगरमा रहेको शिक्षक सङ्घलाई अब ओडामा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम नेपाल शिक्षक सङ्घ वीरेन्द्रनगरका अध्यक्ष खगिसेरा साईको अध्यक्षतामा सम्पन्न भएको हो।
भेरी खबरमा अब लागौँ केही विदेशको खबरतिर। अनिश्चितकालीन दार्जिलिङ बन्द खुलेको 16 दिनपछि फेरि हिंसा भड्किएको छ। सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप हुँदा 1 सुरक्षाकर्मीसहित 2 जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रविधिक निरीक्षक अभिताभ मालिक र मोर्चाका एकजना कार्यकर्ताको ज्यान गएको हो। मोर्चाका कार्यकर्ताले हतियार र बम लुकाएको सूचना आएपछि छापा मार्दा झडप भएको प्रहरीले दावी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डडेलो बस्तीमा पसेपछि कम्तीमा पनि 31 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीले यो डडेलो व्यक्तिगत तथा व्यापारिक भवनहरू गरी कम्तीमा पनि 3,500 घर जलेर खरानी भएको बताएका छन्। डडेलो अहिले पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको उनीहरूको भनाइ छ। उनीहरूले यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति भनेका छन्। डडेलोका कारण प्रभावित भएका कम्तीमा पनि 30,000 जनालाई सुरक्षित स्थानमा सारिएको राज्य सरकारले जनाएको छ।
भेरी खबरमा अब लागौँ एउटा खेल खबरतिर। विश्व क्रिकेट लिग च्याम्पियनसिपको 5 औं खेलमा नेपाल हङकङसँग 83 रनले पराजित भएको छ। 195 रनको लक्ष्य पछ्याएको नेपाल 34 ओभरमा 5 बलमा सबै विकेट गुमाएर 111 रनमा समेटिएको हो। नेपालका लागि कप्तान पारस खड्गाले सर्वाधिक 36 रन बनाउनु भयो भने आरिफ शेखले 23, उपकप्तान ज्ञानेन्द्र मल्लले 11 र विनोद भण्डारीले 18 रन बनाउँदै पेभिलियन फर्किनुभयो। नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका एहमसान खानले 5 ओभरमा 5 बलमा मात्र 17 रन दिएर सर्वाधिक 5 विकेट लिनुभएको हो। टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले 50 ओभरमा सबै विकेट गुमाएर 194 रन बनाएको हो। यो हारसँगै नेपाल डिभिजन 2 घटुवाको नजिक पुगेको छ। नेपालले पर्सि आइतबार हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बर अन्तिम चरणमा युएसँग खेल्नेछ। शीर्ष 4 रहने नेपालले अब बाँकी सबै खेल जित्नुको साथै हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्ने हुन्छ, नत्र नेपाल डिभिजन 2 घटुवा हुनेछ। डिभिजन 2 घटुवा भए पनि विश्वकप छनौटको सम्भावना भने कायमै रहेको छ। नामिबिया र युएई डिभिजन 2 घटुवा भएका छन् भने क्यानाडा र ओमान डिभिजन 3 2 उक्लिएका छन्।
र भेरी खबरको अन्त्यमा अब मौसमी विवरण। मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार मध्य तथा सुदूरपश्चिमका विभिन्न स्थानको पछिल्लो 24 घण्टाको मौसमी विवरण यस प्रकार रहेको छ। सुर्खेतको अधिकतम तापक्रम 30.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.3 डिग्री सेल्सियस, वर्षा 0 मिलिमिटर रहेको छ। यस्तै दिपायलको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.2 डिग्री सेल्सियस रहेको छ। यस्तै जुम्लाको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस रहँदा न्यूनतम तापक्रम 8.5 डिग्री सेल्सियस रहेको छ। त्यस्तै डडेलधुराको अधिकतम तापक्रम 23.6 डिग्री सेल्सियस रहँदा न्यूनतम तापक्रम भने 14 डिग्री सेल्सियस रहेको छ। यस्तै आज हामीले भने नेपालगञ्ज, दाङ, अत्तरिया र विभिन्न स्थानको भने मौसमी विवरण हामीलाई जानकारी भएको छैन।
मौसम विवरणसँगै साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
उत्कृष्ट काम गरेको भन्दै प्रदेश नम्बर 6 17 प्रहरी पुरस्कृत। आवश्यक प्रविधि नहुँदा सोची अनुसारको सफलता हुन नसकेको एआइजी चन्दको भनाई।
प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएकै मितिमा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। आचार संहिताको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह।
व्यवस्थापिका संसदका 592 सांसदको पदावली भोलि राति 12 बजेबाट सकिने। चिकित्सा विधेयकमा आज पनि सहमति जुटेन।
र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत 5 चरणको खेलमा नेपाल हङकङसँग 83 रनले पराजित। हवस् त अहिलेलाई साँझको भेरी खबरको समय यहीँ सकिन्छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसहित डिलु राहत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।